खबर आएको छ। पहिलो समयल को 13 अध्याय हामी चाहिँ परमेश्वरको इतिहास पुस्तकलाई अध्ययन गर्दै छौं। पुरान नियम चाहिँ परमेश्वरको पुस्तक हो, उहाँले चाहिँ सृष्टिदेखि उहाँले मानव इतिहासमा परमेश्वर आफैले कुन उद्देश्यले सृष्टि गर्नुभयो अनि कसरी उहाँले चाहिँ मानिससित काम गर्दै हुनुहुन्छ अनि उहाँले के गर्न चाहनुहुन्छ हामीलाई बनाएर हामीलाई कुन उद्देश्यले यी कुराहरू चाहिँ उहाँले चाहिँ बताउनु भएको छ। अनि हामी के पाउँछौँ भने परमेश्वरले चाहिँ खोजी गर्दै हुनुहुन्छ। परमेश्वरले यो इतिहास पुस्तकभरि हेर्दाखेरि के पाउँछौँ, परमेश्वर हेरिरहनु भएको छ, खोजिरहनु भएको छ। उहाँले चाहिँ के खोजिरहनु भएको छ, उहाँले चाहिँ यस्तो हृदय भएको मान्छे खोज्दै हुनुहुन्छ। पहिलो समुएल 13:14 हामी पढ्छौँ। यहाँ समुएलले यो विश्वास नगर्ने राजा साउललाई यसरी भन्छन्, तर अब तिम्रो राज्य टिक्ने छैन, परमप्रभुले आफ्ना निम्ति आफ्नो हृदय अनुसारको मानिस खोज्नु भएको छ। यहाँसम्म परमेश्वरले चाहिँ आफ्नो हृदय अनुसारको मान्छे खोज्नुहुन्छ, उहाँको मनसँग मिल्ने व्यक्तिलाई खोजी गर्दै हुनुहुन्छ। दोस्रो इतिहासमा पनि पढाउँदै एक्चुअली दोस्रो इतिहासमा अनि 16:9 परमेश्वरले खोजी कसरी गर्दै हुनुहुन्छ यहाँ हामी पढ्छौँ कि कसरी परमेश्वरले चाहिँ सारा संसारभरि पृथ्वीभरि नै उहाँले खोजी गर्दै हुनुहुन्छ। उहाँले इजरायलमा मात्र होइन, उहाँले यहाँ नेपालमा पनि खोजी गर्दै हुनुहुन्छ। दोस्रो इतिहास 16:9 अनि यो चाहिँ आशा राजा राम्रो भएर पनि उसले उसको जीवनको यो घडीमा आएर चाहिँ अविश्वास गरेको थियो। त्यसैले यहाँ दोस्रो इतिहास 16:9 भनिएको छ, किनकि जसको हृदय परमप्रभुप्रति सिद्ध छ उनीहरूका निम्ति आफूलाई सामर्थ्य देखाउनलाई उहाँका आँखाहरू सारा पृथ्वीभरि यताउता दगुरिरहन्छन्। परमेश्वरको आँखा चाहिँ सारा पृथ्वीभरि खोजी गरिरहेको छ, खोजिरहेको छ अनि उहाँ चाहिँ उहाँसित मिल्ने हृदय सिद्ध हृदयसँग चाहिँ उहाँले सङ्गति गर्न चाहनुहुन्छ। सङ्गति गर्नलाई चाहिँ एउटै मन हुनुपर्छ, दुईवटाको एउटै मन छ भने सँगै हिँड्न सकिँदैन। अनि परमेश्वरले चाहिँ आफ्नो साथी बनाउन चाहनुहुन्छ अब्राहमलाई जस्तो, परमेश्वरले आफ्नो प्रेम उसलाई देखाउन चाहनुहुन्छ र साथै उसलाई चाहिँ उसलाई थाहै नभएको कुराहरू अद्भुत कुराहरू देखाउन चाहनुहुन्छ किनभने परमेश्वर त अद्भुत हुनुहुन्छ। अनि उहाँले आफ्नो कुराहरू हाम्रो मनमा छिर्द पनि नसकेको कुराहरू कल्पना पनि नगरेको कुराहरू देखाउन चाहनुहुन्छ अनि त्यो जिम्मा दिन चाहनुहुन्छ उहाँको कुराहरू हामीलाई दिएर, किन फेरि उहाँलाई प्रकट गर्नलाई, उहाँको हामी यस्तो कामलाग्दो भाँडो हुनको लागि। अनि त्यसो गर्नको लागि चाहिँ उहाँसँग मिल्दोजुल्दो हृदय चाहिन्छ। अनि त्यसैले हाम्रो अध्ययनमा चाहिँ हाम्रो लागि चुनौती यही हो। अनि परमेश्वरले 4,000 वर्ष अगाडि चाहिँ अब्राहमलाई भेटाउनु भयो, यस्तो व्यक्ति जसलाई उहाँले मेरो मित्र भन्नुभएको छ। अनि उसको बारेमा चाहिँ हामीले यो पवित्र इतिहासमा चाहिँ कहाँदेखि सुरु गर्यो भने उसको बोलावटबाट सुरु गर्यो, जब ऊ चाहिँ कल्दीहरूको उरमा थियो, अहिलेको इराक भन्ने देश, प्राचीन मेसोपोटामियाको दक्षिण भागमा त्यो मूर्ति पूजाले भरिएको देशबाट उसलाई निकाल्नु भयो। अनि हामीले अध्ययन गर्दै गर्दै हामी कहाँ आइपुगेको छ भने अब्राहमको परमेश्वरसितको हिँडाइमा सबभन्दा चुचोरोमा आइपुगेको छौँ। अब ऊ चाहिँ अब परमेश्वरसित यति नजिक हिँड्दै आइपुगेको छ, अब चाहिँ ऊ मोरिया डाँडामा आफ्नो छोरा इसहाक, आफ्नो एकमात्र छोरा इसहाक, उसको प्यारो छोरो इसहाकलाई परमेश्वरले उसलाई बलिदान देऊ भनेपछि ऊ चाहिँ त्यो काम गर्नलाई ऊ चाँडो चाँडो त्यहाँ पुगेको छ। अनि हामीले अध्ययन गऱ्यौँ एक महिना अगाडि कि त्यहाँ चाहिँ उसको विश्वासलाई चाहिँ परमेश्वरले एकदमै जाँच्नु भयो, उसको आज्ञा पालनलाई एकदमै जाँच्नु भयो, अति कठिन आज्ञा दिनुभयो। अर्थात् उसले माया गरेको आफ्नै छोरालाई चाहिँ बलिदान दिनुपर्छ भनेर। अनि त्यहाँबाट परमेश्वरले देखाउनु भयो कि अब्राहमको विश्वास चाहिँ सारा संसारको लागि चाहिँ प्रमाणित गर्नुभयो, परमेश्वरप्रति अब्राहमको भक्ति प्रेमलाई चाहिँ सबैलाई देखाउन पाउनुभयो परमेश्वरले। अनि यो जाँचमा चाहिँ अब्राहम अलिकति पनि ढलबल भएन। अनि परमेश्वरले हामीलाई भन्दै हुनुहुन्छ, त्यस्तो विश्वास मैले खोजेको, आज हामीलाई त्यही नै हो, मैले खोजेको चाहिँ यस्तै हो, यस्तो हृदय मैले खोजेको, तिमी अब्राहम जस्तो हुनुपर्छ, अब्राहमको विश्वास अनुसार हिँड्नेहरूलाई अब्राहमको आशिषहरू हुनेछ। अनि हामीले उत्पत्ति 22 अध्यायमा चाहिँ अब्राहमलाई यसरी हेऱ्यौँ गएको हप्ता के अरे महिना। अब आज चाहिँ बाँकी भागमा चाहिँ हामी इसहाकलाई हेर्न चाहन्छौँ। विश्वासीको हैसियतमा चाहिँ हामीले अब्राहमको आज्ञा पालनलाई अवलोकन गऱ्यौँ, उसको विश्वास प्रेम र परमेश्वरप्रतिको उसको भक्तिपूर्ण हृदयलाई हामीले चाहिँ हेऱ्यौँ जब उसले आफ्नै छोरा इसहाकलाई चाहिँ होम बलिको रूपमा चढायो। अनि त्यहाँ चाहिँ हामीले चाहिँ एउटा तस्बिरको रूपमा अब्राहमलाई चाहिँ माईलाई हेर्दाखेरि चाहिँ परमेश्वर पिताको सानो झलक पायो। परमेश्वरले त्यही गर्न चाहनुहुन्छ, उहाँले चाहिँ आफूलाई देखाउन चाहनुहुन्छ, आफूसँग मिल्ने हृदय व्यक्ति भेटेपछि चाहिँ उसलाई लिएर परमेश्वरको गुणहरू देखाउन चाहनुहुन्छ। अनि उहाँलाई चाहिँ परमेश्वर गुणहरू, अद्भुत गुणहरू यति धेरै यति गहिरा छन्, उहाँलाई एकजना व्यक्ति भएर पुग्दैन, उहाँलाई चाहिँ सबै विश्वासीहरू चाहिन्छ। अनि अनि त्यहाँ परमेश्वरले देखाउनु भयो कसरी चाहिँ आफ्नो एकमात्र छोरालाई पनि अब्राहमले बाँकी नराखेको, जसरी परमेश्वर पिताले चाहिँ आफ्नो एकमात्र पुत्र येशूलाई चाहिँ बाँकी नराखिकन हाम्रो निम्ति अर्पण गरिदिनु भयो। अब्राहमलाई त रोक्नु भयो, मार्न दिनु भएन, त्यो जाँच मात्र थियो, तर उसले पुरै गर्यो परमेश्वरको दृष्टिकोणमा। तर परमेश्वरले आफ्नो पुत्रलाई चाहिँ जब क्रुसमा पठाउने बेलामा चाहिँ त्यहाँ चाहिँ उहाँले बाँकी राख्नु भएन। त्यसैले हामी परमेश्वरको ठुलो प्रेम देख्छौँ हामीप्रति। अब के हामीलाई दिनुहुन्न होला र जुन हामीलाई आशिष हुने कुरा, हामीलाई चाहिने नै कुरा परमेश्वरले प्रमाणित गरिसक्नुभयो, उहाँ अति नै असीम अनुग्रह र उद्धार उहाँको छ, उद्धारता छ। त्यसैले हामी कहिले गनगन नगरौँ है परमेश्वरसित, मेरो यो परिस्थिति यो भएन त्यो भएन यस्तो भइदियो भने त्यस्तो भइदियो भने खास हुनु पर्दैन, हामी नरक्न हो। परमेश्वरले चाहिँ हामीलाई चाहिँ अनुग्रहमा ख्रिस्टमा अनन्त जीवन दिनुभएको छ, हामी केही पनि पाउन लायक छैनौँ। अब अब्राहमलाई हेरिसक्यो, अब चाहिँ हामी इसहाकलाई हेर्न चाहन्छौँ। अब इसहाकमा चाहिँ हामी चाहिँ पुत्रलाई देख्दछौँ, अब्राहममा चाहिँ पितालाई एक झलक, अब इसहाकमा चाहिँ उहाँको प्रिय पुत्र येशु ख्रीष्टलाई तस्बिरमा हामी देख्छौँ, जो चाहिँ पूर्ण रूपमा पुरै हृदयले परमेश्वर पिता आफ्नो बुवा अब्राहमप्रति चाहिँ आज्ञाकारी भएको, समर्पित भएको, जसरी प्रभु येशु ख्रीष्ट चाहिँ पिताप्रति पुरै आज्ञाकारी हुनेवाला हुनुहुन्थ्यो त्यो बेलामा, अनि भइसक्नु रहनुभयो, मृत्युसम्म पनि आज्ञाकारी हुने पुत्रलाई देखाउन उहाँलाई भाँडो चाहिएको थियो। अनि उहाँले चाहिँ एउटा इसहाक भेटाउनु भयो, आफ्नै पुत्रलाई पनि बाँकी नराख्ने एउटा बुवा चाहिएको थियो, अनि अब्राहम भेटाउनु भयो, अनि पुरै आफूलाई अर्पण गर्ने एउटा छोरा चाहिएको थियो, अनि इसहाकलाई भेटाउनु भयो। त्यसैले परमेश्वरले बाइबलमा कतिचोटि भन्नुभएको छ, म चाहिँ अब्राहमको परमेश्वर हुँ मात्र होइन, म इसहाकको पनि परमेश्वर हुँ। अनि यहाँ हामी देख्छौँ जसरी अब्राहमले चाहिँ आफ्नो एकमात्र छोरालाई अर्पण गरे, हामी इसहाकमा चाहिँ अब तस्बिरको रूपमा देख्छौँ कि कल्भरी क्रुसमा चाहिँ प्रभु येशु ख्रिस्टको बलिदान उहाँ बलि हुनुभएको। त्यसैले अब उत्पत्ति 22 हामी 1-8 पढ्नेछौँ। उत्पत्ति 22 1-8 अनि यस्तो भयो, यी कुराहरू पछि परमेश्वरले अब्राहमलाई जाँच्नुभयो र उनलाई भन्नुभयो, हे अब्राहम, अनि उनले भने, हेर्नुहोस् म यहाँ छु। अनि उहाँले भन्नुभयो, तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई ल्याऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरिया देशमा जाओ, अनि त्यहाँ ती पहाडहरूमध्ये एउटामा जो म तिमीलाई बताउने छु उसलाई होम बलिको रूपमा चढाऊ। तिन बाद तब अब्राहमका बिहानै उठे र आफ्नो गधामा काठी कसे, अनि उनले आफ्ना जवानहरूमध्ये 2 लाएर आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लिए, अनि होम बलिका निम्ति दाउरा चिरेर उठे, अनि परमेश्वरले उनलाई बताउनु भएको ठाउँतिर हिँडे। अनि तेस्रो दिनमा अब्राहमले आफ्ना आँखा उठाए र टाढामा त्यो ठाउँ देखे, अनि अब्राहमले आफ्ना जवानहरूलाई भने, तिमीहरू यहीँ गधासँग बस, अनि म र यो केटो चाहिँ अलिक पर जान्छौँ र उपासना गर्नेछौ, अनि तिमीहरू कहाँ फर्केर आउनेछौ। अनि अब्राहमले होम बलिको दाउरा लिए र आफ्नो छोरा इसहाक माथि लादे, अनि उनले आगो र छुरी आफ्नो हातमा लिए, अनि उनीहरू दुवै सँगसँगै हिँडे। अनि इसहाकले आफ्ना बाबु अब्राहमसँग बोलेर भने, मेरा पिताजी। अनि उनले भने, हेर, म यहाँ छु मेरा छोरा। अनि उसले भन्यो, हेर्नुहोस्, आगो र दाउरा छन्, तर होम बलिका निम्ति पाठा कहाँ छ? अनि अब्राहमले भने, मेरो छोरा, परमेश्वर आफैले होम बलिका निम्ति पाठाको प्रबन्ध गर्नुहुनेछ। अनि उनीहरू दुवै सँगसँगै हिँडे। अनुसामी प्रार्थना गरौँ। परमेश्वर पिता, हाम्रो आँखाहरू खोलिदिनुहोस् र यो हामी देख्न सकौँ जो तपाईँले यहाँ प्रकट गर्दै हुनुहुन्छ। तपाईँको आत्मामा भर पर्छौँ एक एकको लागि, जहाँ जुन आत्मिक अवस्थामा छ, हरेक हृदयसँग बोल्नुहोस्, तपाईँको आफ्नो इच्छा पुरा गर्नुहोस्। हामी बिन्ती गर्छौँ र धन्यवाद दिन्छौँ प्रभु येशूको नाममा। परमेश्वरले अब्राहमलाई भन्नुभएको थियो कि इसहाकलाई एउटा होम बलिको रूपमा चढाऊ। अब्राहमले चाहिँ त्यसको लागि सबै तयारी गर्छ। उसले दाउरा चिर्छ, अनि 2 जवानहरूलाई बोक्न प्रयोग गर्छ, अथवा गधालाई प्रयोग गरे पनि हुनसक्छ। अनि उसले छुरी लिन्छ, यो छुरी चाहिँ सानो छुरी होइन, ठुलै छुरी हुनुपर्छ होम बलिको लागि, बलि मार्नको लागि। अनि उसले चाहिँ आगो पनि लिन्छ, त्यो होम बलिमा चाहिँ आगोमा जलाइनु पर्थ्यो त्यो मरेको बलिदानलाई। सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ उसले आफ्नो साथमा इसहाकलाई लान्छ। ठाउँमा पुगेपछि 2 ती जवानहरूलाई चाहिँ छोडेर केवल अब्राहम र इसहाक मात्रै अब मोरिया डाँडा माथि जान्छन्। यो चाहिँ हालको यरुसलम हो। इसहाकले चाहिँ त्यो ठुलो भारी बोक्दैछ, जुन दाउराको भारी जसमा होम बलि गरिन्छ। अनि अब्राहमले चाहिँ आफ्ना हातमा चाहिँ छुरी र आगो बोकिरहेको छ। इसहाकले प्रश्न गर्छ, तर खै त होम बलिको निम्ति पाठा खै? दाउरा छ, के अरे, आगो छ, छुरी छ, तर दाउरा छ तर होम बलिको लागि पाठा खै? अनि अब्राहमले जवाब दिन्छ, छोरा, परमेश्वरले नै आफ्नो निम्ति होम बलिको पाठा चाहिँ प्रबन्ध गर्नुहुनेछ। त्यसैले यसो पढेपछि हामीले के बुझ्छौँ भने, हामीले चाहिँ यो होम बलिको पाठको माने बुझ्नलाई चाहिँ हामीले चाहिँ ख्रिस्टलाई देख्नु परेको छ, जसमा चाहिँ इसहाकले चाहिँ चित्रण गर्दैछ। होम बलिको पाठ बुझ्नलाई हामीले चाहिँ ख्रिस्टलाई बुझ्नु, के अरे, त्यो त्यसले चाहिँ ख्रिस्टलाई दर्शाइरहेको छ भन्ने कुरा चाहिँ हामीलाई चाहिँ त्यति चाहिँ थाहा छ। अब सबभन्दा पहिला चाहिँ हामी यसमा हामी निश्चित हुन सक्छौँ कि इसहाक इसहाक चाहिँ साच्चै नै प्रभु येशू ख्रीष्टकै तस्बिर हो कि होइन भन्ने कुरामा चाहिँ हामीलाई शंका छैन। बाइबलले प्रष्टै बताएको छ दुईटा पदहरू। सबभन्दा पहिला गलाती 3:16 यहाँ पढौँ। गलाती 3:16 हेर्दैछौँ। गलाती 3:16 पढ्छौँ। अब अब्राहम र उनको वंशलाई प्रतिज्ञाहरू गरिए, उहाँले धेरैको विषयमा भने चाहिँ गरी र वंशहरूलाई भन्नुहुन्न, तर एउटाको विषयमा भने चाहिँ गरी र तिम्रो वंशलाई भन्नुहुन्छ जो ख्रिस्ट हुनुहुन्छ। त्यसै अब्राहमको वंश भन्नाले इसहाक जन्मियो अब्राहमको बुढेसकालमा, अनि इसहाक चाहिँ ख्रिस्टको प्रतीक हो भनेको छ। अनि हिब्रू 11 अध्यायमा पनि छ, हिब्रू 11 अनि हामी चाहिँ हिब्रू 17-19 पढ्छौँ। यहाँ लेखेको छ हिब्रूको 11:17-19, विश्वासैद्वारा अब्राहमले उनको जाँच हुँदा इसहाकलाई चढाए, अनि जसले प्रतिज्ञाहरू पाएका थिए उनले आफ्नो एकमात्र जन्माएको छोरालाई चढाए, जसको विषयमा यस्तो भनिएको थियो, इसहाकमै तिम्रो वंशको नाम लिइनेछ। 19 र तिनलाई मरेकाहरूबाट पनि बौराएर उठाउनलाई परमेश्वर सामर्थ्य हुनुहुन्छ भन्ने ठाने, जहाँबाट उनले तिनलाई दृष्टान्तको रूपमा पाए। इसहाकलाई चाहिँ दृष्टान्तको रूपमा ख्रिस्टको बौली उठाएको रूपमा पाएको कुरा यहाँ बताएको छ। ख्रिस्टको मृत्युको दृष्टान्त र ख्रिस्टको बौली उठाएको दृष्टान्त चाहिँ मोरिया डाँडामा चाहिँ आजभन्दा 4,000 अगाडि घटना घटेको थियो, अनि अस्ति हामीले अध्ययन गरेका थियौँ त्यो एकातिरको भाग चाहिँ। तर यहाँ चाहिँ हामीलाई स्पष्ट छ कि इसहाकले चाहिँ येशु ख्रिस्टलाई दर्शाउँदैछ, पवित्र आत्माले चाहिँ त्यस्तो आत्मिक चित्र कोर्दै हुनुहुन्छ। अनि व्यक्तिको रूपमा चाहिँ उहाँ चाहिँ त्यो गलाती 3:16 अनुसार त्यो वंश हुनुहुन्छ, तर प्रभु येशूले गर्ने कामको रूपमा चाहिँ हिब्रू 11 पढ्यौँ, उहाँको मृत्यु र बौरिठाईलाई दर्शाएको छ। त्यसैले उहाँको व्यक्तित्वलाई दर्शाएको पनि छ इसहाकले, त्यसैले इसहाकलाई हेर्नु पऱ्यो उसको व्यक्तित्व। अर्कोतिर चाहिँ इसहाकमा घटेको घटनालाई पनि हेर्नु परेको छ, त्यसले चाहिँ उहाँ ख्रिस्टले क्रुसमा गर्नुभएको कामलाई दर्शाइरहेछ, अर्थात् उहाँको क्रुसको मृत्यु र बौरिठाई। अनि पहिला चाहिँ इसहाकको व्यक्तित्वलाई हेरौँ, 5 कुराहरू देख्छौँ ख्रिस्टलाई दर्शाउने कम्तीमा। 1 चाहिँ इसहाक चाहिँ प्रतिज्ञा गरिएको छोरा थियो, प्रतिज्ञा गरिएको सन्तान थियो। उत्पत्ति 17:16 हामी पढ्न सक्छौँ, प्रतिज्ञा गरेको थियो साराईले, अब 1 तिम्रो निम्ति एउटा छोरा जन्माउनेछ। प्रभु येशु ख्रिस्ट प्रतिज्ञा गरिएको सन्तान हुनुहुन्छ, सबभन्दा पहिला प्रतिज्ञा गरिएको। उत्पत्ति 3 कुन पदमा याद छ? स्त्रीको सन्तान 15 स्त्रीको सन्तान जो प्रतिज्ञा गरिनुभयो कि शैतानको शिरको च्याउने मुक्तिदाता मसीह। अर्कोतिर 2 चाहिँ इसहाकको जन्म चाहिँ आश्चर्यपूर्ण थियो, किनभने सारा बाँची भइसकेको थियो, के अरे बाँची त पहिले थियो, उसको अझ उसको मासिक धर्म पनि बन्द भइसकेको थियो, तैपनि अब्राहमको निम्ति सराईले चाहिँ इसहाकलाई जन्माउँछ, त्यो हामीले अध्ययन गर्ने पहिला। त्यस्तै गरी प्रभु येशु चाहिँ मरियमबाट कन्याबाट उहाँको आश्चर्यपूर्ण जन्म भएको छ। 3 चाहिँ इसहाक चाहिँ एकदम तोकिएको समयमा जन्मेको थियो। एक्चुली हेरौँ हामी उत्पत्ति 21, इसहाकको जन्म चाहिँ तोकिएको थियो, यो समयमा भनेर उत्पत्ति 21 को हामी दुई पदमा हामी पढ्छौँ। के अरे त्यहीँ पढौँ, किनकि सारा गर्भवती भइन् र अब्राहमको वृद्ध अवस्थामा परमेश्वरले उनलाई भन्नुभएको त्यस तोकिएको समयमा उनका निम्ति एउटा छोरो जन्माए। ठिक त्यसरी नै प्रभु येशु पनि एकदम उहाँको जन्म उहाँको आगमन यस संसारमा चाहिँ तोकिएको थियो। अनि गलाती 4:4 लेखेको छ कि हामी पढ्नेछौँ, गलाती 4:4 तर जब समय पुरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मिनु भयो भनेर लेखेको छ। त्यसैले जन्मेको समय, चौथो कुरा चाहिँ अर्को समानता के छ भने इसहाक र ख्रिस्टमा इसहाक चाहिँ एकमात्र छोरा थियो, इस्माएल चाहिँ उसलाई त्यसरी गनिएको छैन। इसहाक नै साराद्वारा प्रत्यय गरेको एकमात्र छोरा हो। अनि त्यसरी नै प्रभु येशु ख्रिस्टलाई चाहिँ नयाँ नियममा 5 एकमात्र जन्माइएको भनेर चाहिँ उल्लेख भएको छ। यहोन्ना 1:14, 1:18, 3:16 तपाईँ सबैलाई थाहा छ होइन। परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो। अनि यहोन्ना 3:18 पनि छ, अनि पहिलो यहोन्ना 4:9 पनि छ। अनि पाँचौँ कुरा समानता चाहिँ इसहाक र ख्रिस्टमा चाहिँ के भने इसहाक चाहिँ उसको बुवाको प्रिय छोरा थियो जसलाई अब्राहमले प्रेम गर्थ्यो। अनि प्रभु येशु चाहिँ पिताको छातीमा अनन्तदेखि हुनुहुन्छ, अर्थात् पिताको छाती भन्नाले जसरी प्रभु येशु ख्रिस्टलाई चाहिँ त्यो धोका दिएको रातमा सम्झनुहोस् त एकछिन, उहाँको छातीमा अडिसिएर बस्ने को थियो? कुन चाहिँ चेला थियो? योहन्ना। अनि जहिले पनि भनेछ उहाँको छातीमा अडिसिएर बसेको जसलाई येशुले प्रेम गर्नुहुन्थ्यो, त्यसैले छातीमा टाँसिएको भन्न साथ प्रेमको पात्र, त्यसैले पिताको छातीमा अर्थात् पिताको माया ममताको केन्द्रमा हुनुभएको चाहिँ प्रभु येशु पुत्र चाहिँ लाई तस्विर चाहिँ इसहाकले प्रस्तुत गर्दछ। अनि यो कुरा चाहिँ बाइबलमा धेरै पटक छ। पावल प्रेरितले चाहिँ प्रभु येशुलाई बयान गर्दा एफिसी 1:6 उही प्रिय भनेर भनेको छ, एफिसी 1:6। अनि अर्को ठाउँमा कलसी 1:13 चाहिँ उहाँको प्रिय पुत्र यसरी भनेको छ पावलले। उतातिर परमेश्वर पिता आफैले दुई पटक स्वर्गबाट नै आवाज सुन्ने गरिकन बोल्नुभयो, यिनी मेरा प्रिय पुत्र हुन्, उहाँको बप्तिस्मा हुँदा र उहाँको रूप परिवर्तन हुँदा। प्रभु येशु आफैले पनि मलाई परमेश्वर पिताले प्रेम गर्नुहुन्छ भनेर भन्नुभयो। अनि यो चाहिँ योहन्नाको सुसमाचारमा मैले ठिक 7 भेटेको छु, 7 पिताले मलाई प्रेम गर्नुहुन्छ भनेको। अनि हामी 4 चाहिँ हेरौँ। सबभन्दा पहिला योहन्ना 17 जाउँ। हामीलाई प्रश्न उठ्छ, परमेश्वर पिताले आफ्नो पुत्रलाई कहिलेदेखि प्रेम गर्नुहुन्थ्यो? जवाफ चाहिँ यहाँ छ, योहन्ना 17:24। योहन्ना 17:24 हामी पढ्छौँ। यहाँ चाहिँ प्रभुले प्रार्थना गर्दै हुनुहुन्छ पितासँग। उहाँले भन्नुहुन्छ, हे पिता, तपाईँले मलाई जतिजना दिनुभएको छ तिनीहरू पनि म जहाँ छु त्यहीँ मसँगै रहन् भन्ने इच्छामा गर्दछु, र तपाईँले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन्, किनभने तपाईँले मलाई संसारको उत्पत्तिभन्दा पहिले प्रेम गर्नुभयो। अस्ति एकजनालाई भेट भयो हामी ट्र्याक्स बढ्न जाँदा, जसले भने म चाहिँ बिलिभर्स चर्चमा गएको 15 भयो। अनि उहाँसँग कुरा गर्दाखेरि उहाँलाई थाहा पनि रहेनछ प्रभु येशु ख्रिस्ट जन्मिनुभन्दा अगाडि हुनुहुन्थ्यो कि थिएन। अहिलेको क्रिस्चियन भनिनेहरूको विश्वास यस्तो खालको छ, उनीहरूले साँचो ख्रिस्टलाई चिनेकै छैन। यहाँ प्रभु येशुले भन्नुहुन्छ, संसारको उत्पत्ति भन्दा पहिले अर्थात् अनादिदेखि म पितासँग उहाँको छातीमा हुनुहुने उहाँको म प्रिय पुत्र हुँ, म स्वर्गबाट तल ओर्ली आएको हुँ, त्यो प्रभु येशु क्रुसमा हाम्रो निम्ति जानुभएको हो। कसरी पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ? प्रभु येशुले जवाब दिनुहुन्छ योहन्ना 3:35। हामी धेरैलाई योहन्ना 3:36 थाहा छ, योहन्ना 3:35 के छ थाहा छ? योहन्ना 3:35 मा चाहिँ यहाँ हामी पढ्छौँ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै कुराहरू उहाँको हातमा दिनुभएको छ। यसबाट बुझ्छौँ पिताले आफ्नो पुत्रलाई प्रेम यसरी गर्नुहुँदो रहेछ कि उहाँले दिनुहुन्छ, उहाँले आफ्नो पुत्रलाई चाहिँ सबै दिनुहुन्छ, सबै थोक आफ्नो पुत्रको हातमा दिनुहुन्छ। यहाँबाट बुझ्छौँ कि पुत्र चाहिँ पितासँग बराबर हुनुपर्छ। युवाको साक्षीहरूले भने जस्तै पुत्र चाहिँ पिताभन्दा सानो होइन, सबै कुरा एउटै पनि बाँकी नरहेकन आफ्नो पुत्रलाई दिनुभएको छ। उहाँले कसरी प्रेम गर्नुहुन्छ आफ्नो पुत्रलाई? 5:20 हेर्नुहोस्, 5:20 अनि 5:20 प्रभुले यसरी भन्नुहुन्छ, किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै कुराहरू जो उहाँ आफैले गर्नुहुन्छ सो उनलाई देखाउनुहुन्छ। पिताले चाहिँ आफ्नो पुत्रलाई सबै कुराहरू देखाउनुहुन्छ, यसरी प्रेम गर्नुहुन्छ, उहाँले लुकाउनुहुन्न। हामीलाई त कति कुराहरू उहाँले देखाउन सक्नुहुन्न, कति कुराहरू गुप्त छन् भने छन् परमेश्वरकै हुन् तिनीहरू, हामीलाई प्रकट गरेको केही कुराहरू छ, हामी लिन पनि सक्दैन, प्रकट भएको कुरा त लिन सकिरहेको छैन। उहाँले चाहिँ तर पुत्रलाई चाहिँ सबै कुरा देखाउनुहुन्छ नि, पुत्रले चाहिँ सबै कुरा देख्न पनि सक्नुहुन्छ, लिन पनि सक्नुहुन्छ, उहाँ पिताको बराबर हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। अनि पुत्र चाहिँ पिताको प्रेममा चाहिँ कसरी रमाउनुहुन्छ? यसरी योहन्ना 15:10 योहन्ना 15:10 पितासितको प्रभु येशू ख्रीष्टको प्रेममा चाहिँ उहाँको भाग, पुत्रको भाग चाहिँ यस्तो छ। 15:10 प्रभुले भन्नुहुन्छ, तिमीहरूले मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले पनि मेरा पिताको आज्ञाहरू पालन गरेको छु अनि उहाँको प्रेममा रहन्छु। पुत्रले पिताको सबै आज्ञाहरू पालन गर्नुहुन्छ, यसरी चाहिँ पितालाई प्रेम गर्नुहुन्छ र उहाँको प्रेममा रहिरहनुहुन्छ। हामीले पनि त्यस्तै गर्नुपर्छ भन्नुभएको छ। यदि हामी प्रभु येशूलाई साँच्चै प्रेम गर्छौँ भने हामी उहाँको आज्ञाहरू पालन गर्छौँ। अनि अझ अरू कुराहरू छ, तर हामी चाहिँ अगाडि बढ्नुपर्छ। प्रभु येशू ख्रीष्टलाई चाहिँ अब इसहाकको व्यक्तित्वमा चाहिँ 5 समानताहरू हेरौँ। अब इसहाकको जीवनमा घटेको घटनाबाट चाहिँ अझ 8 समानताहरू हामी हेर्नेछौँ, किनभने इसहाक चाहिँ प्रभु येशू ख्रीष्टको दृष्टान्त हो। पहिलो कुरा चाहिँ इसहाकलाई बलि चढाइयो होम बलिको रूपमा, अनि त्यस्तै गरी प्रभु येशू पनि पिताले बाँकी राख्नु भएन तर हाम्रो निम्ति सुम्पिदिनु भयो, रोमी 8:32। अनि इसहाक चाहिँ मोरिय डाँडामा बलि चढाइयो, अनि हाम्रो प्रभु येशू पनि त्यही मोरिय डाँडामा कलवरी क्रुसमा उहाँ मर्नुभयो। त्यो दुइटा भएन। नम्बर 3, इसहाक चाहिँ वेदीबाट फेरि उठ्यो, ऊ बौरेर उठेको दृष्टान्तको रूपमा। प्रभु येशू चाहिँ वास्तवमै मर्नुभएर वास्तवै बौरी उठ्नुभयो। तेस्रो दिनमा थियो मोरिया डाँडामा घटेको घटना, अनि प्रभु येशू पनि तेस्रो दिनमै मरेकोबाट बौरी उठ्नुभएको हो। यो तेस्रो दिनको कुरा गर्ने हो भने प्रभु येशूले चाहिँ धेरै पटक यसको बारेमा कुरा गर्नुभयो है। अनि हामीले हेरौँ एकचोटि मत्ती 12 जाउँ, एकचोटि मत्ती 12 तेस्रो दिन सबभन्दा पहिलोचोटि मैले सुसमाचार जब पढेँ मेरो साथीको चिठीमा, तेस्रो दिनमा बौरी उठ्नुमा, यो तेस्रो दिन यो किन यो तेस्रो दिन लेखेको मलाई मिठो लाग्यो। आमा म देख्दैछु यो चाहिँ परमेश्वर ले चाहिँ उहिले प्रतिज्ञा गर्नुभएको भविष्यवाणी थियो। मत्ती 12:40 प्रभु यीशुले भन्नुहुन्छ, चिन्ह माग्ने ती अविश्वासी यहुदीहरूलाई, 40 किनकि जसरी योना ठुलो माछाको पेटभित्र 3 दिन र 3 रात थिए, उसरी नै मानिसका पुत्र पनि पृथ्वीको पेटभित्र 3 दिन र 3 रात हुनेछ। त्यसपछि मत्ती 16:21 प्रभु यीशु ख्रीष्टको 3.5 वर्षको सिकाउने कार्यको अन्ततिर आइपुगेको छ। प्रभु यीशु अब क्रुसमा जानलाई तयार हुनुहुन्छ। यहुदी शासकहरूले उहाँलाई इन्कार गरिसके, उहाँले देखाएको सबै चिन्हहरूलाई उनीहरू चाहिँ दुष्ट आत्माले गरेकोहरू भनेर भनेको छ। उहाँलाई मार्नलाई षड्यन्त्र तात्तातो अगाडि बढिरहेछ। अनि त्यही बेलामा 16:21 प्रभु यीशुले चेलाहरूलाई भन्नुहुन्छ, त्यस समयदेखि यीशुले उहाँलाई यरुसलेम जानु, बुढा प्रधानहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौँ दुःख भोग्नु, मारिनु र तेस्रो दिनमा बिउदान आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नुभयो। 17:23 पनि हेर्नुहोस्, 17:23 तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी फेरि बौराइनेछ। 20:19 हेर्नुहोस्, मत्ती 20:19 अनि तिनीहरूले उनलाई गिल्ला गर्न, कोर्रा लाउन र क्रुसमा टाँग्नलाई अन्य जातिहरूको हातमा सुम्पनेछन् र तेस्रो दिनमा उनी बौरेर उठ्नेछ। अनि उहाँको शत्रुहरूलाई पनि राम्रोसँग थाहा थियो उहाँको यो दाबी, तेस्रो दिन। त्यसैले के गरे हेर्नुहोस् त, 27:62 प्रभु यीशुलाई विश्वास नगर्ने उहाँका शत्रुहरूलाई थाहा थियो उहाँको यो भविष्यवाणी। अनि 27:62 हामी पढ्छौँ, अब भोलिपल्ट, तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू, फरिसीहरू पिलातसका यसो भन्दै भेला भए, हजुर, हामीलाई याद छ, जिउँदो हुँदा त्यस ठगले, प्रभु यीशुलाई यसरी निन्दाको शब्द प्रयोग गर्छन्, 3 दिनपछि म फेरि बौरेर उठ्नेछु भन्ने गर्थ्यो। यसकारण तेस्रो दिनसम्म त्यो जिहान सुरक्षित राखियोस् भनी हुकुम दिनुहोस्, नत्र त त्यसका चेलाहरू राति आउनेछन् र त्यसलाई चोरेर लैजानेछन् अनि मानिसहरूलाई उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो भने भन्नेछन् र यो पछिल्लो धोका चाहिँ पहिलोभन्दा ज्यादा खराब हुनेछ। 65 अनि पिलातसले, रोमी त्यो शासकले जसको हातमा अधिकार थियो, तिनीहरूलाई भने, तिमीहरूसित पहरेदार सिपाहीहरू छँदैछन्, जाओ तिमीहरूले त्यसलाई सकेसम्म सुरक्षित पार। 66 अनि तिनीहरू गएर ढुङ्गामा छाप लगाएर पहरेदारहरू, सिपाहीहरू राखी चिहान सुरक्षित बनाए अनि उनीहरूले के गरे, सारा संसारको लागि, सदाको लागि प्रमाणित गरी छोडे कि प्रभु यीशु बौरी उठेकै हो, किनभने उनीहरूले यत्रो बल र अधिकार सहित सुरक्षित राखेको चिहान तेस्रो दिनमा रित्तो छ। त्यसैले मानिसहरूको अविश्वासलाई पनि परमेश्वरले आफ्नो पुत्रको बौरी उठाएको प्रमाणको एउटा भागको रूपमा चाहिँ प्रयोग गर्नुभएको छ। 5 इसाकले आफ्नो अब्राहमले आफ्नो छोरालाई चाहिँ एउटा भारी बोकाएको छ, उसले चाहिँ भारी बोक्दैछ, उकालो लाग्दैछ। त्यसरी नै परमेश्वर पिताले पनि आफ्नो पुत्रमाथि चाहिँ हाम्रो पापको भारी बोकाउनु भयो। यशाया 53:6 हामी पढ्छौँ, इसाकले दाउराको भारी बोक्दै थिए, प्रभु यीशुले चाहिँ हाम्रो अधर्महरू पिताले बोकाउनु भयो। यो कुरा चाहिँ यशाया 53:6 लेखेको छ, हामी सबैले भेडाहरूले चाहिँ बाटो बिराएका छौँ, हामी हरेक आफ्नो बाटोतिर लागेका छौँ, तर परमप्रभुले अर्थात् पिताले हामी सबैको अधर्म उसैमाथि, प्रभु यीशुमाथि राखिदिनु भएको छ। अनि छैठो बुद्धको रूपमा लिन सक्छौँ कि जुन बलिको दाउरा बोक्दै थिए इसाहरूले, त्यसले चाहिँ प्रभु येशूले बोक्नुभएको कलवरी क्रुस, क्रुसै बोक्नुभएको अक्षरश त्यसको पनि तस्बिर प्रस्तुत गर्दछ जसमाथि उहाँ बलि हुनुभयो क्रुसमा। सातौँमा चाहिँ इसाहक जसरी चुप छ, एउटा प्रश्न बाहेक केही बोल्दैन, एउटै प्रश्न छ, होम बलिको पाठ चाहिँ कहाँ छ बुवा? त्यसरी नै प्रभु येशूले पनि एउटा मारिन लगेको भेडा जस्तै उहाँको मुखबाट उहाँ कुनै आवाज निक्लेन, उहाँ गुङ्गा जस्तै भएर चाहिँ क्रुसमा जानुभएको कुराको तस्बिर चाहिँ इसाहकले दिइरहेको छ। जसरी यहीँ यशया 53 7 पढ्छौँ, ऊ थिचो मिचामा पर्यो र उसलाई कष्ट दियो तर पनि उसले आफ्नो मुख खोलेन, एउटा भेडाको पाठो चाहिँ ऊ मारिनका निम्ति ल्याइयो, जसरी भेडा आफ्ना उन कत्रनीहरूको सामु गुङ्गा रहन्छ त्यसरी नै उसले पनि आफ्नो मुख खोलेन। अनि आठौँमा चाहिँ इसाहक चाहिँ मृत्युसम्म आज्ञाकारी थियो, यो कुरासम्म चाहिँ हामीले अध्ययन गर्न चाहन्छौँ आज, मृत्युसम्म ऊ आज्ञाकारी थियो इसाहक, किनभने उसलाई चाहिँ बाँधेको छ अनि उसलाई चाहिँ वेदीमाथि लडाएको छ, आफ्नो छुरी पनि उठाएको छ अब्राहमले, अनि त्यहाँ कुनै पनि विरोध गरेको छैन इसाहकले, कुनै शब्दहरू निक्लेको हामीलाई रेकर्डमा छैन, ऊ पुरै सुम्पिएको र पुरै चाहिँ समर्पित देख्छौँ, ऊ चाहिँ आफ्नो बुवासँग पुरै एक मन भएको देख्छौँ, जसरी प्रभु येशू चाहिँ जहिले पनि पितासँग एक मन हुनुहुन्थ्यो। अनि फिलिपी 2 पढौँ, फिलिपी 2 अनि फिलिपी 2 8 बताएको छ कसरी यो खण्डमा चाहिँ येशु ख्रीष्ट परमेश्वरकै बराबरी भइकन पनि उहाँ मानिसको रूप धारण गर्नुभयो, दासको रूप धारण गर्नुभयो 7 अनि 8 चाहिँ अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। यो चाहिँ हामीले सरस्वती हेऱ्यौँ, यो समानताहरू प्रभु येशु ख्रीष्ट लाई चाहिँ इसाहकले दर्शाइरहेको छ। अब उत्पत्ति 22 जाउँ अनि हामी अब बिस्तारै हेर्न थाल्छौँ, उत्पत्ति 22:6 अनि यहाँ पढ्छौँ, अनि अब्राहमले होम बलिको दाउरा लिए र आफ्नो छोरा इसाहकमाथि लादे अनि उनले आगो र छुरी आफ्नो हातमा लिए अनि उनीहरू दुवै सँगसँगै हिँडे। त्यसैले बुवाले चाहिँ इसाहकले आफ्नो छोरालाई भारी बोक्न लाउँछ, छोरा चाहिँ खुसी छ, अधीनतामा रहेर उसले चाहिँ त्यो लादिएको भारी बोक्न थाल्छ। अनि हामीले भन्यौँ यसले चाहिँ प्रभु येशु ख्रीष्टले क्रुस बोक्दै जानुभएको चित्रण गर्छ, जसरी पल्टाउनु पर्दैन तर म पढिदिन्छु, यो 19:17 यसरी लेखेको छ, अनि उहाँ आफ्नो क्रुस बोकेर खोपडी भनिने ठाउँतिर जानुभयो जसलाई हिब्रू भाषामा गल्गथा भनिन्छ, जहाँ तिनीहरूले उहाँलाई क्रुसमा टाँग्यो। दोस्रो कुरा, त्यो इसाहकले भारी जुन बोकिरहेको छ यसले चाहिँ के को चित्रण पनि गर्छ भने प्रभु येशूले हाम्रो पापहरू बोक्नु भएको। अनि पहिलो पत्रुस 2 हामी हेरौँ एकचोटि, पहिलो पत्रुस 2 पहिलो पत्रस दुई अध्याय अनि चौबिस पदमा पढ्छ, हामी पापहरूको निम्ति मरेर धार्मिकताको निम्ति बाँचौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। अनि पिताले चाहिँ हाम्रो अधर्महरू उहाँमाथि हालिदिनुभयो भनेर अघि यसै यात्री पनि छमा पढ्यो। अनि तर यो भारी बोकाइ भन्नाले चाहिँ पापहरू बोक्नुभयो मात्र होइन, पापहरूको दण्ड पनि उहाँले बोक्नुभयो। यसैया त्रिपन्नले चाहिँ यसलाई एकदम स्पष्टसँग बयान गरेको छ। यसैया त्रिपन्नमा फेरि हामी जाउँ, यसैया त्रिपन्नको चार र पाँच। यसैया त्रिपन्नको चार र पाँच, पढ्छौँ। निश्चय उसले हाम्रै दुःखहरू उठाएको छ। जस्तो त्यो शब्दहरू हाम्रै दुःखहरू, के को दुःखहरूको कुरा गरेको? हाम्रो यो संसारमा हुने दुःखहरू होइन, हाम्रो पापले गर्दाखेरि हामीलाई यही संसारमा मात्र होइन अनन्त अनन्त ठाउँ पीडामा पुर्याउने ठाउँ त्यसबाट त्यो उहाँले उठाउनु भएको छ। हाम्रै दुःखहरू उठाएको छ, हाम्रै शोकहरू बोकेको छ। सोच्नुहोस् त नरकको आगोमा रुवावासी र दारा किटाई हुने ठाउँको शोकहरू र दुःखहरू र पीडाहरू चाहिँ उहाँले चाहिँ बोक्नुभयो क्रुसमा। तरै पनि हामीले उसलाई परमेश्वरद्वारा हिर्काइएको, पिटिएको र कष्टमा पारिएको ठान्यौँ। कतिवटा शब्दहरू छ, उहाँ हिर्काइनु भएको, पिटिनु भएको, कष्टमा पारिनु भएको, यो चाहिँ हाम्रो पापहरूको दण्डको उहाँले भोग्नुभएको कुरा यहाँ बताइरहेको छ। पाँच पद, तर उता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो। यो घायल शब्द फेरि हाम्रो पापको सजाय उहाँले भोग्नुभएको कुरा यहाँ बयान हुँदैछ। उसलाई हाम्रै अधर्महरूका निम्ति चोटै चोट परेको थियो। शब्द चोटै चोट, फेरि हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो। रुसका कुराको चोटहरूद्वारा हामी निको भयौँ। त्यसैले यीशु ख्रीष्टले हामीले भोग्नुपर्ने पाउनुपर्ने पापको सजाय पुरै उहाँले क्रुसमा भोग्नुभएको कुरा चाहिँ बताएको छ। अनि त्यो बोक्ने कुराले चाहिँ त्यो दर्शाइरहेको छ। तपाईँलाई सोध्न चाहन्छु यहाँ, एउटा व्यक्तिगत प्रश्न सबैलाई है, के तपाईँले, हामीले यहाँ धेरैचोटि पढ्यौँ होइन, यो शब्दहरू याद गर्नुहोस् त, निश्चय उसले हाम्रै दुःखहरू उठाएको छ, हाम्रै शोकहरू बोकेको छ, हाम्रै अपराधको निम्ति उहाँ घायल हुनुभयो, हाम्रै अधर्मको निम्ति चोटै चोट परेको थियो उहाँमा, हाम्रै शान्तिका निम्ति उसका कोर्राको चोटहरूद्वारा हामी निको भयो। म प्रश्न के सोध्न चाहन्छु भने व्यक्तिगत, के तपाईँले मेरै निम्ति भनेर यो विश्वास गर्नुभएको छ कि छैन? सबभन्दा महत्त्वपूर्ण कुरा त्यही हो, मेरै निम्ति तपाईँ प्रभु येशु ख्रीष्टले तपाईँले त्यो भोग्नुभयो, मेरै निम्ति घायल, मेरै निम्ति चोटे चोट, मेरै निम्ति बोक्नुभयो, मेरै निम्ति त्यो सबै उठाउनु भयो। व्यक्तिगत गराउनु भएको छ कि छैन? साना बाबुहरू, नानीहरू, ठुलाहरू, ख्रिस्ट येशुले मेरै पापहरू त्यहाँ बोक्नु भएको थियो भनेर व्यक्तिगत गराइन चाहिँ आवश्यक छ, नत्र मुक्ति पाइँदैन। एउटा व्यक्तिले एउटा प्रार्थना भन्दैमा मुक्ति पाउने होइन, उसले व्यक्तिगत रूपमा नै मेरै निम्ति, मेरै निम्ति भन्नुपर्छ उसले। यहाँ भएको कुरा के, तपाईँले परमेश्वर पितालाई धन्यवाद दिनुभएको छ कि पिताले के गर्नुभयो भने तपाईँको पापको भारी सट्टै तपाईँबाट लिएर उहाँले चाहिँ आफ्नो पुत्रमाथि लादिदिनु भयो, त्यसको लागि उहाँलाई धन्यवाद दिनु भएको छ कि छैन? दोस्रो कुरा, के तपाईँले परमेश्वरको पुत्रलाई धन्यवाद दिनु भएको छ कि उहाँ चाहिँ राजी खुसी त्यो भार उहाँले चाहिँ लिनुभयो, त्यो सजाय त्यो दण्ड उहाँले चाहिँ आफ्नै शरीरमा उहाँले लिनुभयो तपाईँको पापहरू र पापको सजाय पुरै त्यसको सजाय तपाईँलाई चाहिँ अनन्त सजाय नरकबाट बचाउनलाई नत्र भने जहाँ चाहिँ अनन्तको पीडामा चाहिँ तपाईँ पर्नुहुने थियो त्यसको लागि पुत्रलाई धन्यवाद दिनुभएको छ कि छैन यदि तपाईँले कहिले यसरी व्यक्तिगत रूपमा प्रभु येशु ख्रीष्टलाई व्यक्तिगत रूपमा आफ्नो मुक्तिदाता भनेर कहिले लिनुभएको छैन भने म सोध्न चाहन्छु किन आज त्यसो नगर्ने आज राजी खुसी हृदयदेखि तपाईँ पश्चाताप गर्दै विश्वास गर्दै मेरो सट्टामा ख्रीष्ट बलि हुनुभयो मेरो ठाउँमा मर्नुभयो र बौरेर उठ्नुभयो व्यक्तिगत रूपमा तपाईँ आज किन नगर्ने थियो म चाहिँ तपाईँहरूलाई यही निमन्त्रणा दिन चाहन्छु ढिलो नगरिकन आजै त्यसो गर्नुहोस् यो सम्पूर्ण बाइबलको सुसमाचार यही हो कि जसले पुत्र येशूमाथि यसरी विश्वास गर्छ उसँग अनन्त जीवन हुन्छ ऊ नष्ट हुने छैन ऊ न्यायमा पर्ने छैन ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ ऊ परमेश्वरको सन्तान हुन्छ उसको नाम स्वर्गमा लेखेको हुन्छ उसको सबै पापहरू क्षमा हुन्छन् र गाढा राता रङका भए तापनि ती पापहरू सिन्दुरे रङका गाढा राता रङका पापहरू भए पनि ती हिउँ जस्तै सेता हुनेछन् भन्ने प्रतिज्ञा छ त्यसैले एउटा भजन गाउनलाई समय छ कि म यहीँ नै रोक्नुपर्छ है अनि